नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको साप्ताहिक प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी जलवायु परिवर्तनका सवालमा छलफल गर्न गइरहेका छौं। छलफलका लागि आज हामीसँग हाम्रो स्टुडियोमा हुनुहुन्छ वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकाल। स्वागत छ यहाँलाई हाम्रो साझा नेपाल कार्यक्रममा। हजुर, सबैभन्दा पहिले जलवायु परिवर्तनको विषयमा कुरा गर्दाखेरि प्रत्यक्ष अहिले हामी भोगिरहेका छौँ, होइन? तातो बढ्दैछ, मान्छे गर्मीको कुरा, तातो हावा चलिरहेको कुराहरू आइरहेको छ मधेसमा, र माथितिर प्रदूषणका कुराहरू बढी आइरहेका छन्। कस्तो छ अवस्था अहिले? हामीले यसमा कस्ता संवेदनशीलता अप्नाउनु पर्दछ?
हजुर, अब जलवायु परिवर्तन चाहिँ अब एउटा विश्वव्यापी नै समस्या हो, यो नेपालको मात्रै समस्या होइन। यद्यपि नेपाल एउटा पहाडी मुलुक भएको, भूपरिवेष्टित राष्ट्रहरू भएको र यो चाहिँ एउटा भूपरिवेष्टित भएको हिसाबले अब पानीका स्रोतहरू, यद्यपि हामीसँग हिमनदीहरू छन्, नदीहरू छन्, कुवाहरू छन्, तालहरू छन्, वनस्पति वन्यजन्तुहरू पनि प्रशस्तै छन्, अब त्यति हुँदाहुँदै पनि जुन अहिले पृथ्वीको सतहको तापक्रम अनि वायुमण्डलको तापक्रम बढ्ने क्रम चाहिँ बढेको छ, अब यो बढ्ने क्रममा चाहिँ हाम्रो भूमिका भन्दा विकसित राष्ट्रहरूको भूमिका छ। अब अहिलेसम्मको विज्ञानले हामी सबैलाई भन्ने गरेको के छ भने तापक्रम बढेको छ र त्यो बन्नमा कार्बन उत्सर्जन अथवा हरित ग्यासको उत्सर्जन चाहिँ बढ्यो भन्ने छ। त्यो कसरी बढ्यो भन्दाखेरि चाहिँ अब धेरैजसोले भन्ने गरेको, वैज्ञानिकहरूले भन्ने गरेको, अब सबैले विश्वास गर्ने गरेको, हामीले चाहिँ यो फोसिल्स फ्युल्सहरू भनेको पेट्रोलियम प्रोडक्टहरू, सिमेन्टहरू, प्लास्टिकहरू, अब हामीले यस्तो बढी प्रयोग गऱ्यौँ। अब पृथ्वीको सतहमा धेरै पूर्वाधारहरू पनि निर्माण गऱ्यौँ, कसैले बाटो बनायो, कसैले बिल्डिङ बनायो, कसैले के बनायो, अब यो धेरै भयो। भइसकेपछि पृथ्वीको सतहको तापक्रम तात्यो। अब यहाँ अलिकति जोड्न खोजेको कुरो के हो भन्नुहुन्छ भने हामीले हाम्रो पूर्वाधार विकास, भौतिक पूर्वाधारको विकास त्यति धेरै नगरिसकेको अवस्था, हाम्रो उपभोग गर्ने क्षमता पनि त्यति धेरै नभएको अवस्था, तर अरू विदेशी र विकसित राष्ट्रहरूले आफ्नो उपभोग गर्ने वस्तुको उपभोग गर्ने क्षमता बढाउँदाखेरि कार्बन उत्सर्जन बढी भएर त्यसको मारमा हामी पर्यौँ। अहिलेको एकातिरको विज्ञानले चाहिँ यो भनिरहेको छ, जसले गर्दा यो तापक्रम विश्वव्यापी रूपमा बढेको छ र त्यो बढेको प्रभाव चाहिँ नेपालमा पनि परेको छ। तापक्रम बढ्दै जाँदा हाम्रा हिम क्षेत्रहरू, खास गरेर हिमचुलीहरू, हिमाली क्षेत्रहरू पग्ने,
केही दिन अगाडि अब वीरेन्द्र तालमा
प्रशस्त आयो होइन, अब त्यत्रो गोर्खाको अस्ति वर्ष एक हप्ता नै भएको छैन, यो क्रम चाहिँ अझै जारी छ। अब यसमा हिमतालहरू बढ्ने फुट्ने क्रम जारी छ र हाम्रो जस्तो पहाडी मुलुक भएको हुनाले पहाडी क्षेत्रका पानीका मुहानहरू, कुवाहरू सुक्ने क्रम जारी छ र आगोलागीहरू बढेको अवस्था छ र समग्रमा भन्नुहुन्छ भने जलवायु परिवर्तनका जोखिमहरू कर्मशः बढ्दो छ। यद्यपि हामीले एउटा चाहिँ विज्ञानको दृष्टिकोणबाट कुन क्षेत्रमा कहाँ कति इम्प्याक्ट छ भनेर सङ्ख्यात्मक रूपमा भन्न सकेको अवस्था चाहिँ छैन, तर घटना परिघटना र यसलाई चाहिँ एउटा अब्जर्भेसन पुनरावलोकन गर्दाखेरि चाहिँ घटनाहरू बढ्दा छन् र यिनीहरू एकदमै जोखिमयुक्त छन् र यसमा चाहिँ अब समग्रमा राष्ट्र नै यसबाट प्रभावित छ। त्यसमा पनि अब गरिब, निमुखा, महिला, बच्चा बच्ची, आदिवासी जनजातिहरू बढी प्रभावित छन्। अब यसको लागि हामीले सामूहिक रूपमा प्रयास गरेर यसका कारणहरूको खोजी गर्ने र समाधानका उपायहरूको पहिचान गर्ने, ती पहिचानहरू, पहिचान गरिएका समाधानका उपायहरूको प्राथमिकरण पनि तोक्ने, अब स्रोत र साधन जहिले पनि सीमित हुन्छ, त्यसको आधारमा एकदम लिपिबद्ध भएर पद्धतिमा बसेर भन्न खोजेको एउटा प्रक्रियामा, विधिमा बसेर हामीले चाहिँ सामूहिक रूपमा जलवायु परिवर्तनका जोखिमलाई हामीले सामना गर्नु पर्ने हुन्छ र त्यसको धेरै विकल्प चाहिँ म देख्दिनँ।
पछिल्लो समय अलिकति यो जलवायु परिवर्तनको विरुद्धमा जुन अभियानहरू, कार्यक्रमहरू अलिक सुस्ताएको, दात्री निकायहरूले यो क्षेत्रमा सहयोग कम गरेर हो कि अथवा हामीहरू लाई यसमा चासो नहुनुको कारण केही समय एकदमै बढी तातेको थियो जलवायु परिवर्तनको।
यस्तो छ, तपाईँले जलवायु परिवर्तनको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छलफल हुन सुरु गरेको त सन् 1992 हो। अब अहिले तपाईँले यसको म्याक्सिमम् भनेको बढीमा 30 वर्ष भयो बढी छलफल हुन थालेको, त्योभन्दा पहिला यसको खासै छलफल हुँदैन थियो। 30 वर्षको इतिहासलाई केलाएर हेर्नुभयो भने पनि सन् 2010 यता चाहिँ अलि बढी छलफल छ भएको छ, र खास गरेर यसको अझ बढी छलफल चाहिँ सन् 2015 पेरिस सम्झौता जुन भयो, यो जलवायु परिवर्तन महासन्धिका 197 भन्दा बढी राष्ट्रहरूले हस्ताक्षर गरेको, नेपाल पनि त्यसको पछि राष्ट्र हो। 2015 यसको चर्चा छलफल बहस निकै नै बढेको छ। त्यसमा पनि हाम्रो देशमा भन्नुहुन्छ भने अब संयोगले सन् 2018 म आफै जलवायु परिवर्तनको महासभा प्रमुख पनि थिएँ, हामीले त्यति बेला राज्य संघीय संरचनामा गइसकेपछि जलवायुको नीति ल्यायौँ, अनि हामीले यो राष्ट्रिय योगदान प्रतिबद्धताहरू थियो त्यसको डकुमेन्टहरू आयो। अब अहिले त न्याप भनेर नेसनल राष्ट्रिय अनुकूलन आयोजना पनि आएको छ, त्यस्तै हामीले दीर्घकालीन एउटा चाहिँ रणनीति पनि तयार गरेका छौँ, र अहिले थुप्रै हामीले लैङ्गिक समानतामा कसरी जाने, योजना तर्जुमा गर्दा कसरी जाने, यस्ता नीतिगत डकुमेन्टहरू धेरै बनिसकेको स्थिति छ। तर यहाँले भनेको कुरा चाहिँ एउटा कुरा के हो भने अझै पनि जलवायु परिवर्तन भनेको अलि सेन्टरमा ठुला बडाले छलफल गर्ने, गोष्ठी सेमिनारमा बढी छलफल हुनेमा अझै यो सीमित छ। यसलाई लानुपर्ने भनेको एकदमै भुइँ मान्छे भएर गाउँघरमा एउटा किसानको आँखाबाट, एउटा महिलाको आँखाबाट, बच्चा बच्चीको आँखाबाट, एउटा वृद्धको आँखाबाट जलवायु परिवर्तन भनेको के हो, तापक्रम 1.5 डिग्री बढ्दा कस्तो असर पर्छ, र त्यो परेको असर एउटा वृद्ध आमामा कसरी पर्छ, बुवामा कसरी पर्छ, समाजमा कसरी पर्छ, हाम्रो समाजको कृषि प्रणालीमा कसरी पर्छ, खानेपानी मुहानहरूमा कस्तो परेको छ, वन्यजन्तु वनस्पति र यो जगतमै कसरी परेको छ, सम्पूर्ण मानवीय पद्धति र प्राकृतिक पद्धतिहरूको बीचको अन्तर सम्बन्धमा कसरी परेको छ, यसलाई लानुपर्ने चाहिँ तलसम्म हो। र अब यसलाई बिस्तारै एउटा चाहिँ कन्भिन्सिङ भनेको एउटा विश्वास योग्य वातावरण सिर्जना गरेर हामीले तलदेखि जलवायु परिवर्तनका कार्यक्रमहरूलाई माथि उठाउनु पर्ने हुन्छ। तर आजभोलि अलि बढी चाहिँ छलफल चाहिँ केन्द्रमा हुने अनि गोष्ठी सेमिनारहरूमा हुने त्यो यथार्थ पनि हो। फेरि यो कस्तो छ भने अलिक ग्लोबल एजेन्डा भएको हुनाले फेरि यसलाई बुझाउन र यसमा त्यो बुझाइमा एकरूपता ल्याउनको लागि पनि त्यस्ता कार्यक्रमहरू आवश्यक छन्। तर खास जानुपर्ने चाहिँ भुइँमा नै हो।
हजुर, अब यो हिमाल मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद भनेर आयोजना गर्दै हुनुहुन्छ होइन, यो के उद्देश्यले हो, कस्तो कस्तो व्यक्तिको सहभागिता हुन्छ यसमा?
यस्तो छ, नेपालले जलवायु परिवर्तनबाट नेपाल जोखिममा छ भनेर त हामीले पहिलेदेखि भन्दै आएका थियौँ। तर पनि यो पछिल्लो जलवायु परिवर्तनको सम्मेलन जुन COP28 भन्छ, यो जुन युएईको दुबईमा भएको थियो, त्यसमा अब सम्माननीय प्रधानमन्त्रीज्यू आफै उपस्थित भएर नेपाल र नेपाल जस्ता पर्वतीय देशहरू एकदमै मारमा छन्, र यो सबै पर्वतीय देशहरूको साझा धारणा स्वरूप हामीले त्यहाँ चाहिँ एउटा राउन्ड टेबल डायलग र डिस्कसन पनि हामीले गऱ्यौँ, र परिणामस्वरूप अब प्रधानमन्त्रीज्यूले पनि अन्तर्राष्ट्रिय रूपमा जुन आवाज उठाउनु भयो, जसको नेतृत्व गर्नुभयो, त्यसले एउटा गति लियो। गति लिएर पहिलो पटक जलवायु परिवर्तनको सम्मेलनमा यो पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले परेका असरहरू यो के हो, यो चाहिँ विश्वका वैज्ञानिकहरूलाई एक ठाउँमा राखेर छलफल गर्नु पर्यो, एउटा सम्मेलन गर्नु पर्यो भनेर त्यहाँ एउटा निर्णय भयो। त्यो निर्णयको कार्यान्वयन आगामी जुनमा जर्मनीको बोन भन्ने सहरमा हुँदैछ। अब हामीले के सोच्यौँ भने त्यहाँ विश्वका वैज्ञानिक जम्मा भएर छलफल गर्दैछन्, तर त्यहाँ जाँदाखेरि नेपाल र नेपाल जस्तै पर्वतीय देशहरूले त्यो फोरममा जाँदा के भन्ने त नि, हाम्रा साझा धारणाहरू के हुन्, बुझाइ के हो, यहाँको विज्ञान साइन्स के हो, प्रमाणहरू के छन्, र किन हामीलाई प्रायोरिटी दिनुपर्छ, जलवायु वित्तको हिसाबले, प्रविधिको विकास र हस्तान्तरणको हिसाबले, क्षमता विकासको हिसाबले, अथवा नेपाल र नेपाल जस्ता पर्वतीय मुलुकहरूले जलवायु परिवर्तनको एजेन्डालाई स्थापित गर्ने हो भने त्यसको पूर्व तयारी हुनुपर्छ भन्ने मान्यतामा आगामी यो यही सालको जेठको 9 र 10 अथवा तदनुसार मेको 22 र 23 हामीले पर्वतीय देशहरूका प्रतिनिधि जलवायु परिवर्तनमा काम गर्ने अन्तर्राष्ट्रिय वैज्ञानिकहरू, विभिन्न देशका नीति निर्माताहरू, गैर सरकारी संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, युवा भाइ बहिनीहरू, पत्रकार साथीहरू र अनि त्यसपछि यो नागरिक समाज अनि स्थानीय समुदाय र यो आदिवासी जनजातिका प्रतिनिधिहरू समेत हो। यद्यपि यो आफैमा एउटा प्रतिनिधिमूलक घटना हो, तर अब अहिले हामीले कस्तो सोच बनाएका छौँ भन्नुहुन्छ भने, अब यस्ता छलफल र बहसहरू नगरी हामीलाई सुखै छैन। त्यो बहस र छलफल गर्दाखेरि यसलाई एकातिर समावेशी बनाउनु पर्यो, अर्कोतिर यो विज्ञानमा आधारित पनि हुनु पर्यो, किनभने तथ्यहरू चाहिँ पत्याउने खालको हुनु पर्यो नि त। त्यो पत्याउने खालको तथ्यहरूको विकास गर्नको लागि र साझा बुझाइ बनाएर अनि सामूहिक रूपमा जलवायु परिवर्तनका जोखिमहरूको सामना गर्नको लागि सबै पर्वतीय देशहरूलाई एकै ठाउँमा एउटै पेजमा ल्याउन सकियोस् भन्ने यसको ध्येय उद्देश्य रहेको छ। अब हामीले यसमा द्रुत गतिमा र हाम्रो क्षमताले भ्याएसम्म तयारी पनि गरेका छौँ। अझै हामीसँग 27-28 दिन बाँकी छ। यो बीचमा हामीले धेरै तयारीका कामहरू सकिने सकेका छौँ, तर अब यसपछिका कर्मशः एउटा कार्ययोजना बनाएर प्रत्येक दिन के गर्ने, प्रत्येक हप्ता के गर्ने र अन्तिम दिनसम्म के गर्ने र त्यो संवादका दुई दिन हामी कसरी जाने, त्यो संवादमा छलफल गरिसकेको समरीलाई कसरी हामीले चाहिँ एकै पेजमा ल्याउने र त्यो एक पेजमा ल्याएको समरी सबै पर्वतीय देशहरूलाई कसरी उपलब्ध गराउने र अनि हामीको चाहिँ जुन अगाडि जलवायु सम्मेलन जुन हुँदैछ जर्मनीको बोनमा, त्यहाँ जाँदाखेरि हामीले सबैजनाले एउटै भोइस गर्न सक्यौँ, एउटै आवाज बनाउन सक्यौँ भने हाम्रो आवाज सुनवाई हुन्छ र यो पर्वतीय देशको समस्या स्थापित हुन्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौँ।
हजुर, यहाँले भनेको जस्तै अब यस्तो सम्मेलनहरू धेरै भए, अब कोपको कुरा गर्नुभयो होइन, त्यो पटक पटक हुन्छन्, तर पनि अब हाम्रो आम नागरिकहरूमा चाहिँ कस्तो छ भने यो जलवायु परिवर्तनको कुरा गरिरहन्छन् तर यसको प्रतिफल चाहिँ हामीले देखेको छैन, यो चाहिँ बिरबलको खिचडी पकाएको जस्तो तलबाट आगो नि बालिरहेको छ, माथि कसौडी नि छ तर तात्दैन भने जस्तो नागरिक, आम नागरिकमा त्यो बुझाइ छ होइन, त्यसमा चाहिँ अब कसरी काम गर्न सकिन्छ उहाँहरूलाई?
दीपकजी, यसमा दुईटा दृष्टिकोणबाट छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ। अगाडि पनि मैले भने र सबैले भन्ने गरेको, नेपालले कार्बन उत्सर्जन धेरै गर्दैन, यो विदेशी र विकसित र औद्योगिक राष्ट्रहरूले गर्छन्। त्यो उनीहरूले गरेको कार्बन उत्सर्जनबाट हाम्रा हिमालहरू, हाम्रो समाज, हाम्रो पारिस्थितिकीय प्रणाली, इकोसिस्टमहरू प्रभावित छन्। त्यसो हुँदा यसबाट परेको असर जुन अझ अहिले पछिल्लो समयमा हानि नोक्सानी भनिन्छ, त्यो हानि नोक्सानी जे जति हुन्छ त्यसको क्षतिपूर्ति चाहिँ विकसित राष्ट्रहरूले दिनुपर्छ भन्ने छ एउटा स्कुल अफ थट। तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने, हाम्रा आफ्नै गतिविधिहरू, हाम्रा आफ्नै आचरणहरू, बानी बेहोराहरू, मैले भन्न खोजेको के भने, हामी कति चाहिँ अनुशासित छौँ, हामी प्लास्टिक प्रयोग नगर्ने भन्दा कति हामीले पालना गर्छौँ, सिमेन्टको प्रयोग कमी गरौँ भन्दा हामी कति पालना गर्छौँ, पेट्रोलियम पदार्थको प्रयोग कम गरौँ भन्दा हामी कति गर्छौँ, फोहोर मैला जहाँ तहीँ नफालौँ, हाम्रो समाजलाई सफा राखौँ भन्दा हामी कति संवेदनशील छौँ, र हाम्रो विकासको बजेटलाई प्रकृतिमा आधारित नेचर बेस्ड सोलुसनको रूपमा अगाडि लाने क्रममा हाम्रो राजनीतिक क्षेत्र, हाम्रो कर्मचारी तन्त्र, शिक्षक अथवा समाजका सबै आयामहरू कति संवेदनशील र कति अनुशासित छन् भन्ने पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले कहिलेकाहीँ जलवायु परिवर्तन भनेको यो विदेशीले आएर गरिदिने हो, यसमा विदेशी आयोजनाहरू आउँछन्, त्यो आयोजनाबाट भएको कामलाई मात्रै जलवायु परिवर्तनका अनुकूलन अथवा न्यूनीकरणका आयोजनाहरू र कामहरू हुन् भन्ने बुझाइ पनि छ, त्यो होइन। हामीले बिहान उठेदेखि राति सुत्ने बेलासम्म हरेक दिन हरेक मान्छेले गरेका गतिविधिहरू एकदमै संवेदनशील हुनुपर्छ र हामीले विचार गरेर गर्नुपर्ने हुन्छ। मुख्य गरी अब संयोगले अहिले बजेट बनाउने बेला पनि छ, खास गरेर सरकारले नीति तथा कार्यक्रम बजेटहरू तर्जुमा गर्दा संघीय सरकारमा, प्रदेश सरकारमा, स्थानीय सरकारमा हामी जलवायु अनुकूलित कसरी हुन सक्छौँ, अनि हरित अर्थतन्त्र भनेको प्रकृतिमा आधारित यो व्यवसायहरू कसरी परिवर्तन गर्न सक्छौँ, हामीले हाम्रा आम्दानीका स्रोतहरू कसरी सिर्जना गर्न सक्छौँ, रोजगारीहरू कसरी बढाउन सक्छौँ र हामी आफै आत्मनिर्भर कसरी बन्न सक्छौँ र हाम्रा प्रयासहरूबाट हामी आफै कसरी समृद्धिको बाटोमा जान सक्छौँ भन्नेतिर अलिक घनीभूत रूपमा छलफल हुनुपर्छ। हामी जहिले पनि राम्रा र अलि अनुकरणीय कामहरू, नमुना कामहरू विदेशीले गरिदिनुपर्छ भन्ने मान्यताबाट हामी अब मुक्त हुनुपर्छ। राम्रा काम हामी आफैले गर्ने हो, हाम्रै बजेटबाट गर्ने हो र हामी आफैले सुरुवात गर्यौँ भने समाजलाई परिवर्तन सक्छौँ र अझ हाम्रै पालामा गर्न सक्छौँ भन्ने एउटा डर आत्मविश्वास चाहिँ हामी नीति निर्माता तहमा बस्नेहरूले पनि गर्नुपर्छ, हामी एकदम सक्षम भएर जानुपर्छ र त्यो राजनीतिक क्षेत्रमा पनि हामीले त्यही हिसाबले हाम्रा आवाजहरू लानुपर्छ र खास गरेर राजनीतिक नेतृत्वको भूमिका अझ बढी महत्त्वपूर्ण छ, किनभने पोलिटिकल विल बिना इभन ब्युरोक्रेसीले पनि केही पनि गर्न सक्दैन, किनभने पोलिटिकल विल भनेको सबैभन्दा महत्त्वपूर्ण मूल नीति पनि हो, उहाँहरू कन्भिन्स हुनु पर्यो र नीतिहरू राम्रा बनाउनु पर्यो अनि त्यसको कार्यान्वयन प्रभावकारी हुनु पर्यो र त्यो रिजल्टहरू त्यसका चाहिँ एकदमै उत्पादनमुखी हुनु पर्यो। तपाईँले उत्पादन गर्नु भएन, वस्तु र सेवा उत्पादन गर्नु भएन भने त तपाईँको व्यापार घाटा त बढ्दै जान्छ, तपाईँको पुँजी पलायन बढ्दै जान्छ अनि हामी त समृद्धिको लाइनमा त कहिले पनि जाँदैनौँ, झन् हामी जलवायु जोखिममा पर्छौँ। त्यसमा त यो जलवायु परिवर्तनलाई कुनै एउटा मन्त्रालयको, कुनै एउटा व्यक्तिको, कुनै एउटा संस्थाको व्यक्तिगत विषयवस्तुको रूपमा नभएर यो प्रत्येक नागरिकको, प्रत्येक समाजको, प्रत्येक संस्थाको, प्रत्येक मन्त्रालयको साझा अवधारणा हो, यसमा सबै मिलेर जानुपर्छ। त्यही भएर यसलाई चाहिँ मल्टिल्याटरलिजम पनि भनिन्छ नि त, एउटा चाहिँ यो सामूहिक व्यक्तित्वको व्यक्तिका गतिविधिहरू कारणबाट जलवायुका जोखिमहरू उत्पन्न भएको छन्, यसको सम्बोधन पनि अब सामूहिक रूपमा नै गर्नुपर्ने हुन्छ भन्ने।
हजुर, अहिले अब यो विभिन्न दात्री निकायहरूले पनि जस्तो यो इन्टरफेथ लिडरहरू भनेर अन्तर्धार्मिक गुरुहरू होइन विभिन्न धर्मका गुरुहरू मार्फत चाहिँ हानिकारक परम्परागत अभ्यासहरू, कुरीति कुसंस्कार हटाउनेदेखि लिएर अब अस्ति कोभिडको बेलामा त खोप लगाएनन्, खोप लाउनलाई धर्मगुरुले भनिदिनु पर्यो भन्ने जस्तो कुरो आयो नि त, तर हाम्रो जस्तो यो प्रकृति पूजकहरू भएको देशमा होइन पञ्चतत्त्वलाई चाहिँ आधार मानेर पञ्चतत्त्व मार्फत चाहिँ यो सारा चराचर जगत चाहिँ सन्तुलित छ भनेर त्यसरी हामीलाई त सिकाउँदै आएको हो नि त, तर आज हामी त्यो पञ्चतत्त्वलाई आफूलाई प्रयोग गर्न नहुने बनाइरहेका छौँ, सास फेर्न नहुने अब वातावरण भयो होइन, काठमाडौँको प्रदूषणको अस्ति आयो विश्वमै नमुनाको रूपमा सबैभन्दा बढी भयो होइन, अब यस्तो कुराबाट चाहिँ त्यो त्यो भनौँ न त्यो समुदायलाई अझ यसमा चाहिँ सिकाएर त्यो समुदायलाई कसरी अगाडि बढाउन सकिन्छ?
अब यस्तो छ, अहिले विश्वको पपुलेसन जनसङ्ख्या हेर्नुभयो भने हामी करिब चाहिँ 8 अरब प्लस छ होइन, त्यसमा 1.5 अरब हामीको दक्षिणको छिमेकी राष्ट्रमा छ र 1.5 अरब चाहिँ दक्षिणको छिमेकी राष्ट्रमा छ, भनेको 3 अरब छ, हामी 3 करोड होइन, हाम्रो नजिकैको छिमेकी राष्ट्र बङ्गलादेशमा पनि 15-16 करोड छ होइन, अब पाकिस्तान अर्को 20 करोड जति छ, अलि पल्तिर जानुभयो भने इन्डोनेसिया अझ ठुलो पपुलेसन 5औँमा जति आउँछ। अब एउटा चाहिँ हामीले के बुझ्नुपर्छ, अलिकति यो डेभलपमेन्ट इकोनोमिस्टहरू, पोलिसी निर्माताहरू अनि विश्वविद्यालयका प्राज्ञिक समुदायहरूले अलिकति रिसर्च गरेर धेरै धारणाहरू धेरै मार्केटमा ल्याइदिनुपर्ने थियो, त्यो पाटोमा हामी अलिक ढिलो छ जस्तो लाग्छ मलाई चाहिँ। किन भन्नुहुन्छ भने अहिले नेपालको पपुलेसनमा अब हाम्रो केही साथीहरूले के भन्नुभएको छ नेपालको जनसङ्ख्यालाई विश्लेषण गर्दा भने यदि अबको 15-20 वर्षमा हामीले विकास गरेनौँ भने हामी सधैँ अविकसित अथवा एकदम अति कम विकसित राष्ट्रमा हुन्छौँ। भन्न खोजेको कुरो के हो भन्नु छ भने हाम्रो जनशक्ति, जुन मानव जनशक्ति छ, त्यो जनशक्तिलाई हामीले विश्लेषण गर्नुपर्नेछ एउटा। अब तपाईँले भनेको कुरामा थोरै जोड्दाखेरि के लाग्छ भन्नुहुन्छ भने अब हामी विभिन्न जात जाति, वेशभूषा, रहन सहन, संस्कृति, बुझाइ अनि अब विभिन्न विविधता छ नि त हाम्रोमा, त सामाजिक विविधता छ, त्यसो हुँदा वस्तुलाई हेर्ने दृष्टिकोण समाजले निर्धारण गर्ने भएको हुनाले कुनै पनि नयाँ प्रविधिलाई कसरी ग्रहण गर्ने भन्ने कुरा समाजको भूमिका बढी महत्त्वपूर्ण हुन्छ, जसले गर्दा कोभिड जस्तो अति संवेदनशील महामारीमा पनि केही मान्छेहरूले सुई लगाउन मानेनन् होइन, त्यस्तो स्थितिमा उनीहरू त्यो ज्यान जान सक्ने समेत को जोखिमलाई उनीहरूले सामना गर्यो होइन, यो चाहिँ समाजले निर्धारण गर्छन् यस्ता कुराहरू। त्यो पाटोमा हामीले वास्तवमा चेतनाको कुरा अनि तपाईँको चाहिँ यो जति पनि प्रविधिहरूबाट मान्छेमा जुन किसिमको एउटा चाहिँ हामीले सम्झाउनु पर्ने, बुझाउनु पर्ने, यसको विषयवस्तुको बारेमा हामी छलफल बहस गर्नुपर्ने, त्यो पाटोमा हाम्रा अझै कमी कमजोरीको मैले एउटा महसुस गर्छु। यद्यपि अब कहिलेकाहीँ समाजबाट उत्पन्न भएका कतिपय धारणाहरू आफैमा नराम्रा चाहिँ हुँदैनन्, तिनीहरूको पनि एउटा भ्यालु हुन्छ, किनभने सबभन्दा ठुलो कुरो त विश्वास हो नि त,
होइन?
त्यो विश्वासलाई पनि हामीले अनर गर्नुपर्ने हुन्छ। तर फेरि विज्ञान भनेको त विज्ञान हो नि त, अहिलेसम्म तपाईँको जति पनि मानवको अहिलेको यो सभ्यताको जुन चरम बिन्दुमा हामी आएका छौँ, यद्यपि भोलि अझै हामी कहाँ पुग्छौँ थाहा छैन, तर आज तपाईँले 15-20 वर्ष अगाडिको परिस्थिति र आजको परिस्थिति तुलना गर्नुभयो भने त हामी साइन्स र टेक्नोलोजीले त अहिले त तीव्र गतिमा फड्को मारेको अवस्था छ नि त। त्यसो हुँदा समाजमा धेरै थरीका बुझाइ र धेरै थरीका प्रायोरिटीहरू छन्, त्यसमा कुनै एउटा वर्ग तहले त्यो भन्यो भनेर त्यसलाई एउटा लेभलमा अनर गर्ने, तर समग्र समाज कता जाँदैछ भन्ने कुरा चाहिँ बढी महत्त्वपूर्ण हो। भन्न खोजेको चाहिँ अब 2-4 जनाले कोभिडको भ्याक्सिन लगाउनु भएन भनेर हामी त्यही धेरै चिन्तित हुने त होइन, तर अब भ्याक्सिन नलगाउँदाखेरि पनि उहाँहरू कोभिडबाट प्रभावित हुनु भएन अथवा उहाँहरू सेफ साइडमा रहनुभयो भने त फेरि उहाँहरूको हाइपोथेसिस पनि त ठिक हुनसक्छ नि त। त्यसमा त्यसले नकारात्मक लिनुपर्छ चाहिँ म भन्दिनँ, तर अब धर्ममा अथवा संस्कृतिमा टेकेर कोभिडको सुई नलाउने तर पछि मृत्यु भयो भने त उहाँले त आफ्नो ज्यान त जोखिममा राख्नुभयो। हो त्यो चेतना चाहिँ, त्यो चाहिँ मान्छेले लिन सक्ने डिसिजनको जुन एउटा ब्रेक इभन पोइन्ट हो, त्यो लेभलमा मान्छेको चेतना चाहिँ अब हामीले बनाउनुपर्छ। त्यसमा त हामी सबैले साझा धारणा बनाएर जानुपर्ने म देख्छु यसमा।
हजुर, यो प्रदूषणकै कुरा गर्दाखेरि जस्तो अघि सुरुमा तपाईँले प्लास्टिकको कुरा पनि उठाउनु भएको थियो होइन, अब हामी काठमाडौँमै हुँदाखेरि र विकसित अहिले भइरहेका सहरहरूको कुराहरू गर्दाखेरि हिजोको दिनमा आफ्नै घरमा चाहिँ व्यवस्थापन गर्ने गरिन्थ्यो फोहोर, होइन? म मेरै घरमा चाहिँ व्यवस्थापन गरिरहेको थिएँ, मेरै खेतबारीमा व्यवस्थापन हुन्थ्यो। जब नगरपालिका गएर महिनाको 300 अथवा 500 उठाउन थाल्यो,
450
उठाउन थाल्यो, त्यसपछि चाहिँ त्यो घरमा भएको मल हुने कुराहरू पनि अहिले बोकेर मेरो गाउँ भनौँ न, लामाटार गाउँ हो, त्यही व्यवस्थापन भएको थियो। तर नगरपालिका घोषणा भइसकेपछि चाहिँ नगरपालिकाले पैसा उठाउने नाममा होस् अथवा फोहोर व्यवस्थापन गर्ने नाममा, ती फोहोर ल्याएर त्यो सिसडोललाई चाहिँ भारी थपिदिएको छ, होइन? काठमाडौँ उपत्यका वरपरका 5-6 वटा नगरपालिकाको कुरा यही नै हो जस्तो लाग्छ मलाई। हिजो काठमाडौँ र ललितपुर महानगरपालिकाको मात्र फोहोरको समस्या थियो भने अहिले ती फोहोरहरू क्रिएट गरिएको छ। हाम्रो नीति किन यस्तो खराब?
यस्तो छ, तपाईँलाई मैले एउटा कुरा के भन्छु भन्नुहुन्छ भने, इभन अहिले नगरपालिका भइसकेपछि मात्रै होइन, हिजोको पनि अझ प्रबल थियो। वास्तवमा हुनुहुन्छ भने अहिले पछिल्लो समयमा ललितपुर नगरपालिका र काठमाडौँ नगरपालिकाले त तुलनात्मक रूपमा सकारात्मक कामहरू गर्दै आएको हामीले पनि देखिरहेछौँ, होइन? अब यसमा पनि अर्को यो हामीले हामी जिउनको लागि जुन वस्तुहरू प्रयोग गर्छौँ नि, हामीले यति अनावश्यक र यति धेरै वस्तुहरू प्रयोग गर्छन् जुन आवश्यकै छैन, त्यो लेभलको चेतना शिक्षा पनि हामीलाई आवश्यक छ। अर्को तपाईँले भनेको चाहिँ एउटा घरले फोहोरहरू कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा हामीले न प्रविधिको विकास गर्न सक्यौँ र विकल्प दिन सक्यौँ, न मान्छेलाई अनुशासित बनाउन सक्यौँ, न अनुशासित तोडेको मान्छेलाई कानुनको दायरामा ल्याउन सक्यौँ। अलिकति राज्यको नियमन पक्षमा हामी अलिक दोहोरो हुनुपर्ने स्थिति चाहिँ हो। अब म सरकारी कर्मचारी भएको नाताले किन त राज्यले भन्न पनि सक्नुहुन्छ, फेरि राज्य भनेको कहिलेकाहीँ केही साथीहरूले सिंहदरबारको कम्पाउन्ड सरकारी कार्यालयलाई मात्रै राज्य भन्ने बुझाइ एउटा भाष्य पनि नेपालमा एकदम क्लासिकल भाष्य चाहिँ छ। मलाई सुन्नुहुन्छ भने त्यो होइन, एउटा जिम्मेवार नागरिक आफैमा राज्यको एउटा अङ्ग हो, त्यो अनुशासित हुनुपर्छ। त्यसले आफूले अथवा आफ्नो परिवारले उत्पादन गरेको फोहोर मैलाहरूलाई सार्वजनिक ठाउँमा फाल्नु हुँदैन भन्ने नागरिकको दायित्वमा पनि त हामीले त छलफल गर्नु पर्यो नि त। यो पाटोमा पनि हामीले छलफल कमै गरेको हो नेपालमा।
बिहान पृथ्वी ढोगेर उठ्दाखेरि पृथ्वीलाई म के नाश गर्छु दिनभरि भन्ने कुरो चाहिँ बिहानदेखि उसले सावधान हुनु पर्यो।
अब हामी मन्दिरमा गएर मन्दिरको मूर्तिमा ढोग्न चाहिँ हामी एकदम माहिर पनि छौँ, होइन? तर त्यो मन्दिरमा भगवान्लाई चढाइसकेपछि एउटा प्लास्टिकमा लगेको अक्षता ध्वजा त्यहाँ चढाइसकेपछि, फुल चढाइसकेपछि, त्यो प्लास्टिकलाई गोजीमा अथवा झोलामै हालेर घरमा ल्याएर राखेर अथवा एउटा चाहिँ गार्बेजको डस्टबिनमा लगेर फाल्ने त्यतिसम्मको धैर्यता र अनुशासन त हामीले त ल्याउनु पर्यो नि त। त्यसो हुँदा जिम्मेवार नागरिक कसरी बनाउने भन्नेमा पनि हामी जानुपर्छ। सरकारी नियम कानुनलाई पनि कडाइका साथ लागू गर्नुपर्छ। व्यवहारिक कानुन छैनन् भने तिनलाई छलफल गर्नु पर्यो, तिनलाई व्यवहारिक बनाउनु पर्यो। अलिकति म चाहिँ यहाँ के जोड्न चाहन्छु भन्नुहुन्छ भने, तपाईँले अहिले पनि काठमाडौँ दरबार स्क्वायर, ललितपुर दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर वरिपरिको कला संस्कृतिलाई एकचोटि तपाईँले तुलना गरेर हेर्नुभयो भने हामी कति सभ्य, कति हामी परिमार्जित हाम्रो कला र हामी के थियौँ भन्ने कुरो त हाम्रो यहीँ छ नि, रिफरेन्स लाइन त हाम्रो बटम लाइन त यहाँ छ. तर हामीले के गर्यौँ भने न हिजो अग्रज र पुर्खाहरूले गरेका राम्रा कुराहरूलाई अनुसरण गर्यौँ, न हामीले आफै नयाँ कुराहरू ल्यायौँ. हामी अलि बढी आयातित भयौँ र आयातित वस्तुको बढी प्रयोग गर्यौँ. भाषा शब्द, हाम्रा चालचलन, बोली, रीतिरिवाजहरू पनि आयातित हुँदै गए. यो पाटोमा अलिकति शिक्षामा, कानुन कार्यान्वयनमा र सामाजिक क्षमता विकास मा र समाजलाई एउटा अनुशासित बनाउनमा एउटा नागरिकको दायित्वमा हामीले अलि बढी छलफल गऱ्यौँ भने हामीले मलाई लाग्छ हाम्रो भविष्य उज्जवल छ. यी अगाडि मैले भनेको कानुन कार्यान्वयनको बाटो, सामाजिक अनुशासनको बाटो किन पनि महत्त्वपूर्ण छन् भने यदि यो दुइटै पक्षलाई हामीले बलियो बनाएनौँ भने हामी भारत र चीन जस्तो अत्यधिक जनसङ्ख्या भएको, आर्थिक रूपमा द्रुत गतिमा हिँडेका र बजार एकदम बलियो भएको यति ठुला राष्ट्रहरू हाम्रो वरिपरि छन् कि भोलि हामीले अनुशासनलाई, हाम्रो अनुशासनको इन्टिग्रिटी अनि अझ त्यसको स्वाभिमान जुन हाम्रो पन हो, नेपालीपन, नेपाली पहिचान, त्यसलाई बचाएर राखेनौँ भने भोलि भारत र चीनबाट कुनै पनि आयातित प्रविधि, आयातित नलेजले हामीलाई कुनै पनि बेला फेरि छायामा पार्न सक्छ. त्यसो भएको हुनाले नै हामी एकदमै व्यक्तिगत रूपमा अत्यन्त अनुशासित हुनुपर्ने, राज्यले त्यसलाई रिकगनाइज गर्नुपर्ने. व्यक्ति अनुशासित हुँदा एउटा समाज अनुशासित हुन्छ, समाज अनुशासित भयो भने राज्यलाई त्यसले अटोमेटिकली एउटा नियन्त्रण गर्ने एउटा चाहिँ मनोबल पनि दिन्छ. अहिले चाहिँ हामी कस्तो छौँ भने अलिकति विभाजित चाहिँ छौँ हामीहरू चाहिँ, त्यो कुरामा हामीले स्वीकार गर्नुपर्छ. राजनीतिक रूपमा पनि हामी अलिकति विभाजित छौँ, समाजमा पनि थोरै विभाजित छौँ. अब हामीले अनेकतामा एकता धेरै कुरा त भन्छौँ, तर प्र्याक्टिकली कता कता हामी विभाजित भएको हुनाले त्यो विभाजित मानसिकतालाई एकतामा बदलेर अनुशासित समाजको निर्माण गर्नेमा चाहिँ त हामी जानुपर्छ.
हजुर, अब संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल आउनुभयो होइन, अब जलवायु परिवर्तनको असर न्यूनीकरणमा एकदमै ठुलो यसले चाहिँ प्रभाव पार्छ, प्राथमिकता पाउँछ अब भन्ने कुराहरू पनि भयो र हामीले पनि धेरै आशा गरेका थियौँ होइन. तपाईँले चाहिँ कतिको त्यसबाट लाभ लिन सक्नुभयो?
यस्तो छ, अहिले त्यसलाई मैले दुईवटा पटकले हेर्छु. अब संयुक्त राष्ट्रसङ्घको महासचिव नेपालमा आउनु अनि नेपालका विभिन्न क्षेत्रमा घुम्नु र यहाँको चाहिँ जलवायु परिवर्तनका एजेन्डाहरूलाई अन्तर्राष्ट्रियकरण गर्नमा उहाँको महत्त्वपूर्ण भूमिका छ. त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि त्यो कुरालाई नै बुझेर अगाडि नेतृत्व दिएको हुनाले हामीले जलवायु परिवर्तनको सम्मेलनमा पनि केही कुरा राख्ने हाम्रो मनोबल पनि उच्च भएको यथार्थता पनि हो. र अहिले वास्तवमा हामीले जुन जलवायु सम्मेलन सम्बन्धी यो इन्टरनेसनल एक्सपर्ट डायलग अन माउन्टेन पिपुल एन्ड क्लाइमेट चेन्ज भनेर आगामी मेको 22 र 23 गर्दैछौँ, त्यो त्यसको एउटा परिणाम पनि हो. इभन आगामी दिनमा हामीले यसलाई चाहिँ संयुक्त राष्ट्रसँग कसरी जोड्ने, UNFCCC को प्रोसेसमा कसरी जोड्ने, माउन्टेनियस कन्ट्रीहरू, माउन्टेन पार्टनरसिप भन्ने संस्थाहरू छन् यिनीहरूसँग कसरी जोड्ने र अन्तर्राष्ट्रिय रूपमा माउन्टेनको एजेन्डालाई नेपालले कसरी लिड गर्ने भन्ने कुरामा हामीले काम गरिरहेका छौँ. अब जहाँसम्म संयुक्त राष्ट्रसङ्घको महासचिव आएर वास्तवमा यसमा हामीलाई धेरै नै फाइदा पुगेको छ. तर फेरि हामीले एउटा कुरा के भने, संयुक्त राष्ट्रसङ्घको महासचिव आइसकेपछि हामीले के पायौँ भनेर त्यसरी एउटा व्यक्ति आउँदैमा यहाँ ओभरनाइट परिवर्तन हुने ठुला
अवसर
त होइन. त्यसले त एउटा चेतना, एउटा मनोबल, एउटा चाहिँ तपाईँलाई जुन एउटा किसिमको भन्नुहुन्छ नि, तपाईँलाई अगाडि बढ्नको लागि जुन आत्मबल दिएको छ नि, त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ अहिले उहाँले दिएको. अब यसलाई त हामी आफैले ग्राउन्ड बनाएर यसको धारा, हिजो मात्रै कतारको राजा आएर जानुभयो नि त, कतार र हाम्रो बिचमा चाहिँ हामी कसरी फाइदा लिन सक्छौँ, त्यो त हाम्रो क्षमतामा भर पर्छ नि त. त्यसो हुँदा हामीले बाहिरको ठुलो मान्छे आएर यहाँ केही भनिदिँदैमा हामी अब केही हुन्छ भन्ने होइन, बाहिरको मान्छेले गरेका राम्रा कुराहरूलाई हामीले अनुसरण गर्ने र हाम्रा राम्रा कुराहरूलाई प्रवर्धन गरेर त्यसबाट सिनर्जी निकाल्ने गरी हामी जानुपर्छ. त्यसो हुन सकेमा नै युवा समुदायको, युवा भाइ बहिनीहरूको एउटा मनोबल पनि उच्च हुन्छ. त्यहाँभित्र नवीनतम सोचहरू, प्रविधिहरूको विकासहरू र त्यसले चाहिँ आर्थिक गतिहरूसँग आबद्ध भएर त्यसलाई एउटा समृद्धिको बाटोमा लान्छ.
हजुर, अब अन्त्यमा चाहिँ यो जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नको लागि र विशेष गरेर अहिले बढ्दो तापक्रमका कारण कतै त फाइदा भयो होला, बाली नाली राम्रो भएको होला होइन, माथि नहुने ठाउँमा ती अनाजहरू फल्न थालेका छन् भन्ने राम्रा कुराहरू पनि आएका छन् र त्यसको लागि चाहिँ अलिकति बढी स्थानीय सरकारलाई चाहिँ तपाईँको सुझाव छोटोमा
हो. यस्तो छ, वास्तवमा तपाईँले एकदमै राम्रो प्रश्न पनि गर्नुभयो. जबसम्म हामीले स्थानीय सरकारहरूलाई जलवायु अनुकूलन हुने गरी उनीहरूको पालिकाको कार्यक्षेत्रभित्रमा रहेका पानीका स्रोतहरूको संरक्षण गर्न र त्यसको सदुपयोग गर्न अथवा बहुउपयोग गर्न, वन क्षेत्रको संरक्षण र त्यसबाट वनजन्य यो व्यवसायहरू सञ्चालन गर्न, रोजगारी र अरू आमदानी सिर्जना गर्न, र कृषि क्षेत्रमा अलिकति प्रविधिहरू मल बिउहरूको सुविधाहरू उनीहरूलाई उपलब्ध गराएर उत्पादन वृद्धि गर्न, हामी कृषि वन जैविक विविधता र पानी यसको संयोजन गरेर स्थानीय सरकारले यसमा प्राथमिकता दिनु पर्यो। स्थानीय सरकारले पछिल्लो समयमा अलिकति पूर्वाधारमा बढी जोड,
तर गाह्रो रहेछ नि अहिले जुन देशैभरि करिब करिब अहिले पनि 155 ठाउँमा आगो लागिरहेको छ होइन। अब त्यो आगो नियन्त्रण गर्नको लागि पहिलो जिम्मेवार त त्यो स्थानीय सरकारै हो नि त, नजिकको सरकार त्यही हो, त्यसैको आशा गरिरहेका छन् नागरिकले, तर सरकारबाट त्यस्तो सहयोग पाइएन भन्ने निराशा बढी आयो।
यस्तो छ, अब हो यसमा चाहिँ तपाईँले भनेको कुरा सही हो, स्थानीय सरकार चाहिँ त्यो आगो लागि भएको घटनाको नजिक भएको हुनाले त्यसलाई निभाउन नियन्त्रण गर्न स्थानीय सरकार चाहिँ बढी प्रोएक्टिभ हुनु पर्यो, तर आगो निभाउनको लागि आवश्यक पर्ने औजारहरू र अलिकति तालिमहरू, अलिकति त्यसका विधिहरू, त्यसका प्रक्रियाहरूको बारेमा हामीले पनि क्षमता विकासमा सहयोग गर्नुपर्ने हुन्छ। अर्को बाटो के छ भने आगो लागि
बजेटै छैन भन्नुहुन्छ उहाँहरूलाई, हामी प्रश्न गर्छौँ, हामीलाई बजेट छुट्टाएको छैन त्यही भएर सकेन,
बजेट भनेको कुरो त अब कहिले नै पुग्दैन, तर पनि अहिले चाहिँ जुन यो सामुदायिक वन जसरी सफल भएको थियो नि, सामुदायिक वनबाट घाँस दाउरा काठपात पतिङ्गरहरू निकासी गर्ने अथवा निकाल्ने क्रम घट्दो छ, अनि जब तपाईँले त्यो घाँस पात पतिङ्गरहरू दाउराहरू निकाल्नुहुन्न अनि त्यो चाहिँ सुक्खा मौसममा आगो लागेको लागि एउटा उभएको छ। अब हामीले के गर्नु पर्यो भन्नुहुन्छ भने सामुदायिक वनबाट उत्पादन भएका वस्तुहरू, सेउलाहरू, काठहरू, पातहरू, जडीबुडीहरूलाई निजी क्षेत्रको सहयोग लिएर उद्योगमा जोड्नु पर्यो, त्यसले आगो लागि नियन्त्रण गर्छ। आगो लागि नियन्त्रण गर्नको लागि कसैले भन्ला हेलिकप्टर किनेर जानुपर्छ, पानी लिएर जानुपर्छ नि भन्न सकिएला, तर्क धेरै दिन सकिएला, तर मान्छेको बस्तीका वरिपरिका सामुदायिक वनहरूबाट उत्पादन भएका घाँस दाउरा काठपात पतिङ्गरहरूलाई हामीले तपाईँको चाहिँ उद्योगसँग जोड्नु पर्यो।
आफ्नै निजी वनको रुख त काट्न दिँदैनन्, गाह्रो छ नि।
यस्तो छ, सधैँ सबै चाहिँ त्यस्तो होइन। अब अहिले कस्तो छ भन्नुहुन्छ भने अब पहिला साल लगायत केही अलि दुर्लभ प्रजातिहरूलाई नियन्त्रण गरेको परिवेशमा अब हाम्रो देशमा कहिले काहीँ साना कुरालाई केही गर्यो भने त्यसलाई अलि बढाएर चढाएर भन्ने चलन पनि छ। अहिले त्यति धेरै ठुलो समस्या चाहिँ छैन, किन भन्नुहुन्छ भने अहिले मान्छेको वनप्रतिको निर्भरता नै क्रमशः घट्दो छ। व्यक्तिगत रूपमा तपाईँले हिजो दाउरा प्रयोग गर्नुहुन्थ्यो, आज गर्नुहुन्न, गाईबस्तुलाई घाँस खुवाउनुहुन्थ्यो त्यो प्रयोग गर्नुहुन्न, काठहरू तपाईँ अब घरहरू सिमेन्टबाट बनाउन थाल्नुभयो होइन, भनिसकेपछि वनप्रतिको मान्छेको आकर्षण अथवा त्यो एट्याचमेन्ट हो नि त्यो चाहिँ कम हुँदैछ हो, त्यसलाई चाहिँ हामीले निजी क्षेत्रलाई आकर्षण गरेर लगानी गर्ने एउटा वातावरण बनाएर त्यसलाई उद्योगमा ढाल्नु पर्यो, अनि नयाँ नयाँ नवीनतम वस्तुहरूको उत्पादन गर्नु पर्यो, त्यो वस्तुलाई बजारमा बेच्नु पर्यो, चाइना र इन्डिया जस्ता नजिकै बजारहरू यति ठुला छन् त्यहाँ बसेर फाइदा लिनु पर्यो, हामीले यसलाई अवसरको रूपमा लिनु पर्यो। हामी कस्तो भइदियो भने क्लाइमेट चेन्जको चाहिँ समस्या समाधान गर्न विदेशबाट पैसा आउनुपर्छ, हाम्रो यहाँ आफूले उत्पादन गरेको वस्तु र तपाईँको चाहिँ सेवाहरूलाई हामी कसरी चाहिँ मार्केटमा लाने, त्यसको भ्यालु मूल्य कसरी तोक्ने, त्यसलाई कसरी बेच्ने, कसरी सेल गर्ने, यो आफ्नो तपाईँको चाहिँ कस्तो भने भुइँको समात्न खोज्दाखेरि चाहिँ पुल्टाको पनि गयो भने जस्तो। अब हामी चाहिँ क्लाइमेट चेन्जको 2-4 मिलियनको प्रोजेक्ट ल्यायो भने लो क्लाइमेट चेन्जको प्रोजेक्ट आयो भन्छौँ, तर हामीले यहाँ अरबौँ रुपियाँको चाहिँ नोक्सान भएर गइरहेको छ, त्यसमा ध्यान दिइरहेको छौँ। यहाँ अलिकति हाम्रो राष्ट्रिय योजना नीतिमा एउटा चाहिँ अलि विरङ्गम छलफलको आवश्यकता,
अनुसन्धान नै कमै होला कि के हो। अब हामीले प्रश्न गर्दाखेरि काठमाडौँको प्रदूषण किन बढ्यो भनेर सोद्धाखेरि सम्बन्धित निकायबाट आउने जवाफ कि अब वनहरूमा आगो लागेको भएर, कि भने भारतमा चाहिँ कृषि उपजहरू भनौँ न छाली परालहरू बालेको भएर चाहिँ यहाँ प्रदूषण भयो भन्नुहुन्छ कि यस्तै हो, यस्तो अनुसन्धानबाटै प्राप्त हुन्छ यस्तो
भारतबाट आएको भन्नेमा फाटोफुट न्युज र फेसबुक ट्विटरहरू सामाजिक सञ्जालमा मैले नि पढेको छु। तर मैले अगाडि पनि तपाईँलाई धेरै पटक भने अगाडि कि हामीले हाम्रो कारणले हो कि होइन पहिला विश्लेषण त्यहाँ आउनु पर्यो। हामीले पुराना गाडीहरू पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूलाई रिप्लेस गर्न नचाहने, इलेक्ट्रिक गाडीमा हामी जान नचाहने, हामीले बाटो घर बनाउँदाखेरि चाहिँ त्यो धुलो नियन्त्रण गर्ने जालीहरू प्रयोग नगर्ने, हामी जथाभावी गर्ने, अनि अलिकति फोहोरलाई प्लास्टिकलाई पनि आगो बालेर हामी टायरहरू बालेर, तपाईँले केही वर्ष अगाडि नेपाल बन्द हुँदा टायर बालेका घटना त त्यति धेरै पुराना भएको छैन नि त होइन। हामीले हाम्रो यो अहिले मैले तिनवटा भने नि पेट्रोलियम प्रडक्टलाई रिप्लेस कसरी गर्ने, अनि तपाईँको चाहिँ हाम्रो पूर्वाधारहरू निर्माण गर्दाखेरि चाहिँ धुलोहरू नियन्त्रण गर्ने जालीहरू कसरी प्रयोग गर्ने, सिमेन्ट र प्लास्टिकको प्रयोग कसरी गर्ने, पुराना गाडीहरूलाई कसरी रिप्लेस गर्ने, पहिला हामीले हाम्रा काम गरौँ। अब विदेशबाट अथवा इन्डियाबाट चाहिँ परालको छली अथवा अन्य बालेर धुवा नआएको भन्ने कुरा त भन्न सकिँदैन, किनभने धेरैजनाले त्यसलाई विश्वास गरेपछि हामीले पनि गर्नुपर्छ। तर त्योभन्दा अगाडि हामीले हाम्रा चरित्रहरू पनि चेन्ज गर्नु पर्यो र त्यो गऱ्यौँ भने मलाई लाग्छ नियन्त्रण गर्न सक्छौँ जस्तो चाहिँ लाग्छ। किनभने अझै पनि हामी चाहिँ त्यो निराशावादी हुनुपर्ने लाइन क्रस गरेका चाहिँ छैनौँ, अझै पनि हाम्रो चाहिँ स्थिति नियन्त्रणमै छ। तर अलि अनुशासित, अलि कानुन कार्यान्वयनमा, अलि समाज चाहिँ जागरुक हुनुपर्ने, सरकार पनि जागरुक हुनुपर्ने र त्यसलाई अलिकति व्यवहारिक भएर हामी गयौँ भने मलाई लाग्छ यो धुलो धुवाको कुरा भन्नुहोस्, आगो लागेको कुराहरू भन्नुहोस् जानु पर्यो र अलिकति सोचमा परिवर्तन कहाँ आउनु पर्यो भने वनमा आगो लागि भएको कारणबाट एयर क्वालिटी बिग्रियो भन्ने यदि यो सत्यलाई हामीले गर्ने हो भने अब हामीले चाहिँ वन व्यवस्थापनमा हामीले प्रभावकारी भूमिका खेल्नु पर्यो र त्यो अगाडि आगो लागि हुनसक्ने पात पतिङ्गा र स्याउलाहरू जुन छन् तिनलाई अगाडि निजी क्षेत्रलाई हामीले साथमा लिएर समुदायका मान्छेहरूलाई साथमा लिएर त्यसलाई उद्योगमा ढाल्नु पर्यो र नयाँ वस्तुहरूको उत्पादन गरेर बजारमा जानु पर्यो। त्यसो हुँदा हामीले जति पनि चुनौती छन् ती चुनौतीलाई अपर्च्युनिटी, अवसरमा बदल्न सक्ने क्षमता बनाउनु पर्यो, त्यो लाइनमा सोच्नु पर्ला।
हजुर, यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रो प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँले पनि मौका दिनुभयो, वास्तवमा मलाई एकदम खुसी पनि लाग्यो, मेरा केही बनाइराख्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकाल। आज हामीले उहाँसँग जलवायु परिवर्तनका विविध पाटोमा छलफल गर्यौं। यो छलफल सँगसँगै कार्यक्रम साझा नेपालको निर्धारित समय सकिन लागिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारतलाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रम साझा नेपालबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।